भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ। हामी आजको एकल कविता वाचनमा कवि पुष्कर सिंगरका साथ आइपुगेका छौं। कवि पुष्कर सिंगर दार्जीलिङ मङ्पू निवासी हुनुहुन्छ। उहाँका दुईवटा पुस्तकहरू प्रकाशित भइसकेका छन्, सहयात्री कविता संग्रह, फूलको थप्पड़ रुवाई संग्रह, र अर्को कविता संग्रह चाँडै नै बजारमा आउँदैछ। त्यो कविता संग्रहकै लागि छलफल गर्न अहिले काठमाडौँ आउनुभएको बेलामा मैले उहाँलाई भेटेको छु र आज एकल कविता वाचनमा लिएर आएको छु। हामी आज एउटै जातिभित्रका फरक भूगोलका कविलाई समेट्न पाएकोमा खुसीका साथ कार्यक्रम अगाडि बढाउँछौ। पुष्कर सिंगरजीलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद। रेडियो उज्यालो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा म पुष्कर सिंगरको न्यानो अभिवादन।
पुष्कर सिंगर भनेपछि मैले सुरुमा सोधेको थिएँ, यो सिंगर भनेको के हो, टाइटल हो भनेर, होइन थर नै हो भन्नुभयो, त्यहीँबाट कुरो सुरु गरौँ होला। सिंगर कस्तो थर हो, कति हुनुहुन्छ तपाईँहरू त्यहाँ त्यस्तो सिंगरहरू, त्यो थाहा पाउनु।
सिंगर भनेको यो चाहिँ तामाङको थर हो। यसमा धेरै कन्फ्युज पनि हुन्छ प्रायः मैले आफ्नो परिचय दिँदाखेरि। कतिले चाहिँ गीत गाउने भनेर पनि सोध्नुहुन्छ सिङ्गर भनेर, कतिले चाहिँ टाइटल राखेको पनि भनेर। योभन्दा अगाडि पनि म दमक आउँदा पनि दमकमा पनि दुई तिनवटा एफएम रेडियोहरूमा पनि मलाई चाहिँ त्यहाँका रेडियो जोकीहरूले तपाईँको एल्बम चाहिँ कतिवटा निस्किसक्यो भनेर पनि उहाँले पनि सोध्नु पनि भएको, त्यो मिसअन्डरस्ट्यान्डिङ पनि भएको। र हामी थोरै छौँ दार्जिलिङमा, हाम्रो थरको चाहिँ तामाङको अरू थर थुप्रै छन् तर सिङ्गर थर चाहिँ एकदम कम्ती छ दार्जिलिङमा चाहिँ।
तपाईँ कविता कहिलेदेखि लेख्नुहुन्छ?
मेरो त्यस्तो लामो कविताको यात्रा त्यस्तो लामो होइन, म कविताको राम्रो पाठक चाहिँ थिएँ पहिला। झनझनै मैले 2000 सालदेखि चाहिँ अब लेख्न थालेँ,
19 वर्ष
जस्तो चाहिँ
लामो होइन जस्तो लाग्छ।
हजुर,
एउटा कविता सुनाउनु पहिला अनि त्यसपछि हामी अरू कुरा गर्छौँ।
कविताको शीर्षक छ अभिनय। यो चाहिँ दार्जिलिङ जनता जो छ अहिले, हामी भारतीय जो हाम्रो एउटा मूलधारक कुरा आइरहेको छ है, हामी त्यहाँ पहिचानको लागि लडिरहेको छौँ, त्यही सन्दर्भिक यो कविता अभिनय शीर्षक। कविता यस्तो छ, वर्षको लामो निन्द्राबाट बिउजेकाहरूले सुरुमा आङ तन्काएर लामो हाई काडे, अनि अभिशाप झै आँखाको कचेरा पुछेर टेकी विपनाको भुइँ। काटो खाएको पुरोहित समय एक दुई भन्ज्याङ काटिसकेको थियो। समय र अवसरलाई हातबाट उम्किन दिनुहुन्न, मेरा आँखेले अर्ती जस्तै सुनाइराखेकी थिए मलाई। बिउजेका उनीहरूले लुकलुक काँपिरहेका कायर अक्षरहरू टिपेर पोस्टरमा धम्की जस्तो मुर्दाबाद र होसियारहरू टाँसे। मुर्दा आवेगहरूको लस्कर हिँडाए जुलुस, नाराहरूले भट्ट्याए कागहरूको फोहोरी हल्ला। बन्दाको लौरोले हिर्काएर खुस्काए आफ्नै लुते अर्थनीतिको ढाड। पानी मरुवा सोचले त्यसपछि बीच सडकमा सल्कायो चिसो कुन्टा जस्तो टायर। धूर्त शासक विरुद्धको विद्रोहमा वा बिउजेसकेका ठोस प्रमाणहरूमा जे जे गर्नु थियो सबथोक गरे। बासी सपनाकै धङधङ्गी हिँडेका विप्लयहरूको भाग्यको चपलेटीबाट समय र अवसर दुवै चिप्लिसकेका थिए। सारा गतिविधिको गोप्य निगरानी गरिरहेको जासुस हावाले कुनै सिलामे पत्रकारको कानमा सौती गरेर गयो एउटा सनसनीपूर्ण खबर, बिउज्यो भनेकाहरूले आँखा मात्र उगारेका थिएछन्।
कहिले गर्नुभएको
यो तपाईँको जुन चाहिँ हाम्रो
आन्दोलन?
हजुर हजुर, 2017 जुन प्रकारको आन्दोलन फेलियर भयो त्यसपछि चाहिँ अब त्यति बेला चाहिँ कस्तो छ भने हामी चाहिँ अब जाग्यौँ जनता, हामी जाग्यौँ भन्ने त्यो खालको जनताको प्रतिक्रिया त्यस्तो। तर जाग्यो भनेको छ होइन रहेछ, त्यो पनि एउटा अभिनय नै रहेछ।
लामो लामो भयो है त्यो आन्दोलन,
हजुर यो त अब धेरै लामो भयो हैन यो आन्दोलन त अब हाम्रो पहिचानको आन्दोलन त 86 बाट नै सुरु गरेको हैन यत्रो लामो भयो त्यसपछि 2007 मा पनि फेरि दोस्रो चोटी भयो र अहिले आएर तेस्रो चोटी चाहिँ 2017 मा पनि त्यतिबेला चाहिँ
अझै सफल हुन्छ
यसैन
एकदमै सजिलो गरी हुन त यो राजनीतिक कुरा गर्ने कार्यक्रम हैन सजिलो गरी भन्दाखेरि चाहिँ हामीले के खोजेका हौ हाम्रो नेपाली समुदायले आफ्नो पहिचान कस्तो अर्थमा खोजेको
हामीलाई अझै पनि त्यनिर अब विदेशी भन्ने लान्छन लागेर हुन्छ र हाम्रो पनि हाम्रो अलगै त्यनिर भारतीय गोर्खाहरुको आफ्नै छुट्टै राज्य हुनुपर्छ भन्ने र हाम्रो पहिचान हुनुपर्छ हामीलाई विदेशी भन्नु मिल्दैन हामी पनि भारतवर्षकै भारतीय हौं भन्ने कुरामा चाहिँ अब यो कुरा भइरहेको छ
त्यो पहिचान स्थापित हुनु पर्यो भन्ने खालको हाम्रो माग अनि त्यहाँ अलिकति त्यहाँको त्यो पढाई पढ्दाखेरिको विषयहरू स्कुलको कलेजको शिक्षकहरू अनि तपाईहरुको कोर्सहरू कस्तो हुन्छ नेपालीमा हुन्छ कि हिन्दीमा हुन्छ कि अंग्रेजीमा हुन्छ कि के भाषामा हुन्छ
हैन त्यहाँ त पढ्न पाइन्छ आफ्नो नेपाली ल्याङ्ग्वेज पनि पढ्न पाइन्छ युनिभर्सिटी पनि युनिभर्सिटी तिर पनि विश्वविद्यालय तिर पनि हामीले नेपाली विषय लिएर पढ्न पाइन्छ त्यसमा त कुनै हामी समस्या छैन
ती चीजहरु
हजुर तर यो हजुर 2017 को आन्दोलन चाहिँ यही भाषामाथि अतिक्रमण गर्दाखेरि चाहिँ राज्य सरकारले हामीलाई बंगला भाषा अनिवार्य रूपमा पढ्नु पर्छ भन्ने सन्दर्भ आइसकेपछि त्यसपछि चाहिँ फेरि यो 2017 को आन्दोलन चाहिँ फेरि हामीलाई
अहिले के छ दुईटै पक्षको
हजुर
चुप्लाएर बस्ने
हजुर अहिले अब त्यस्तै नै छ
पछिल्लो चुनावले केही फरक पारेको छ पार्ला जस्तो छ
हजुर फरक त पारिरहेको छ तर अघि तपाईले भन्नु भएको जस्तै अब त्यतापट्टि नजाउँ
अर्को कविता एउटा सुनाउनुस्
हजुर प्रेमको लेखोजोका प्रेमको कविता शीर्षक छ प्रेमको लेखोजोका तिमीलाई मन पराउन थालेदेखि जीवनलाई नजिकबाट बोध गरेको हुँ र माया गर्न थालेको हुँ आफैलाई यसरी नै उमेरको आधा भिर उक्लेपछि पढेको हुँ सम्बन्धको आत्मकथा र बुझेको हुँ मान्छे मान्छे बीचको दूरत्वको विज्ञान तिमीलाई माया गर्न थालेदेखि मन पुतली भई उड्न थालेको हो र सुनसानहरूको लाटो संगीतमा मन एक्लै एक्लै रमाउन थालेको हो यसरी कहिलेकाहीँ बैसा चुहुन खोज्ने सुकुमारी फूलहरूको गालामा मही खाएर भाग्ने बदमास बतास भइदिन मन लाग्छ र केही उपद्रव गरिदिउँ लाग्छ तिमीलाई माया गर्न थालेदेखि जुनको शीतल टहक एक्लास बाटोको यात्रा शरद यामको निलम्बै आकाश गुड फड्किरहेका चराहरूको सन्ध्याकालीन गीत फूल र भमराको प्रीत सबै सबै मन पर्न थालेको हो मलाई मन पर्न थालेको हो उदास ऋतुको उदास धुन उजाड रुखहरूको टिटलाग्दो अनुहार बञ्चरीको विरह बिलाउना र लावारिस ओढिरहेका सिमलका मुलायम भुवाहरू विश्वासको मूल्य जब बुझे थाहा पाएको हुँ प्रेमको औसत आयु र पाएको हुँ सम्बन्ध सम्बन्ध बीच आउने पहिरोको गणित अहिले तिमीलाई अपनाएपछि मैले बुझेको हुँ मेरो नजरमा सधैँ खलपत्र भइआएको काँडाको सुरक्षाको दायित्वबोध धन्यवाद
बडा रमाइलो तपाईहरुलाई कसको प्रभाव हो कविता तपाईलाई विशेष कोबाट प्रभावित हुनुभयो
त्यस्तो भन्दा पनि प्रभावित त थुप्रै छ है हाम्रा आदरणीय हामीभन्दा अग्रज मङ्पुबाट नै जो साहित्य अकादमी पुरस्कारले पनि पुरस्कृत हुनुहुन्छ कवि मेरो त गुरुबा पनि हुनुहुन्थ्यो उहाँ मोहन ठकुरी सर अर्का कथाकार कवि उदय थुलुङ सँगसँगै मनपर्छ सुब्बा जो बिजनबाट पनि हुन्छ उहाँहरूकै कविताहरू ज्यादा पढियो र त्यहीँबाट पनि एउटा कविता लेख्न प्रति प्रेरित पनि गरियो त्यही कुराले गर्दा
तपाईँको पढाइको विषय पनि आर्ट्स नै हो
आर्ट्स हजुर
ह्युमेनिटिज
हजुर
अनि त्यसमा तपाईँले पढ्दाखेरि चाहिँ कोर्सहरूमा कहाँ कहाँ कविहरूको बढी अध्ययन गर्नुहुन्छ नेपाली विदेशी भारतीय
हामीले हजुर पढ्दाखेरि चाहिँ हजुर अब सबै पढ्नुपर्छ हामीले नेपाल हामी नेपाली पढ्दाखेरि पनि नेपालको इतिहास पनि साहित्यिक इतिहास पनि सबै पढ्नुपर्छ होइन हामीले यहाँनिरको सबै कविहरूको अग्रज कविहरू अब पौराणिक कविहरूदेखि लिएर होइन आधुनिक कविहरू सबै नै पढ्नुपर्छ र हामी भारतीयबाट पनि हामी पढ्नु पर्छ भनौँ
अब फेरि अर्को एउटा कविता सुनौँ अनि म तपाईँको विषयमै अर्को सन्दर्भमा कुराकानी फेरि जोड्छु कुन सुनाउनुहुन्छ अब
यो एउटा प्रेमकै कविता सुनाउँछु प्रेमको तिर्खा भन्ने शीर्षक छ कविता यस्तो छ, तिम्रो प्रेमको आदिम तिर्खा बोकेर बाँचिरहेको अघोरी म, संसारिकताको सरोकरदेखि बेफिक्री तिम्रै ध्यानमा तल्लीन छु, म बैरागी बैरागी जस्तो जीवन जिउँदैछु। तिम्रो ढुङ्गे मुटुलाई पगेल्नु प्रेमले अनि कुलो बनाएर बगाइदिनु मतिर, उम्रियोस् उडाट सल्की बस्ने बगरको बन्जर छातीमा प्रेम फूलको पौधा, म बगर बगर जस्तो जीवन बाँचिरहेछु। तिम्रो मरुभूमि सबौलाई प्रेमको उर्वरताले सिस्नु अनि उद्धार छाती फैलाएर बस्नु, फुलोस् काँडालु क्याक्टसको साटो मायालु मखमली फूल, तिम्रो प्रेम मेरो लागि मरिचिका जत्तिकै भयो, म मरुभूमि मरुभूमि जस्तो जीवन जिउँदैछु।
बडा रमाइलो मिठो। हामीसँग कवि पुष्कर सिंगर हुनुहुन्छ आज, दार्जिलिङको मङ्पु उहाँको घर, फूलको थप्पड रुबाई संग्रह र सहयात्री कविता संग्रह प्रकाशित भइसकेको छ, एउटा कविता संग्रह प्रकाशोन्मुख छ र मानविकी विषय उहाँले अध्ययन गर्नुभएको र उहाँ दार्जिलिङमै सरकारी जागिर गर्नुहुन्छ मैले सुनेको छु। स्टुडियो बस्नुभन्दा अगाडि हामी बाहिर एकछिन मिटिङ हलमा छलफल गऱ्यौँ र अर्किड स्पेसियलिस्ट सुनाखरी फूल चाहिँ विशेषज्ञ हुनुहुन्छ होइन, त्यो बारेमा अलिकति बताउनु नि तपाईँको काम पेसा दैनिक दिनचर्याहरू।
हजुर, म चाहिँ दार्जिलिङको मङ्पु चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ कविगुरु रविन्द्र टेगर, विश्वकवि रविन्द्र टेगर चाहिँ चारपल्ट आएर बस्नुभएको ठाउँ हो। दार्जिलिङ चाहिँ यस्तो ठाउँ मङ्पु यस्तो ठाउँ हो जहाँ चाहिँ तपाईँको अङ्ग्रेजहरूले पनि स्वास्थ्यको हिसाबले पनि हेल्थ वाइज पनि उहाँले चाहिँ एकदम राम्रो ठाउँ, जहाँ चाहिँ चिसोमा पनि त्यस्तो चिसो नहुने ठाउँ र गर्मीमा पनि त्यस्तो गर्मी नहुने ठाउँ है, र सबै दार्जिलिङ जिल्लाभरिमा सबैभन्दा पनि केन्द्र जस्तो ठाउँ हो जहाँबाट चाहिँ हामीलाई दार्जिलिङ जान पनि त्यति नै नजिक पर्छ, कालिम्पोङ जान त्यति नजिक पर्छ, सिक्किम जान पनि नजिक पर्छ, हामी तराईतिर झऱ्यौँ भने डुवर्सतिर झऱ्यौँ भने त्यता पनि नजिक पर्छ, सिलगढी पनि नजिक पर्छ, त्यो एउटा सेन्टर जग्गा पनि हो र ब्रिटिसहरूले त्यहाँ चाहिँ त्यो समयमा मलेरियाको औचुक औषधि मानिन्थ्यो, त्यो त्यस समयमा 1800 सदीको कुराहरू यो, त्यति बेला चाहिँ विश्वमै मलेरियाले चाहिँ आक्रान्त बनाइरहेको समयमा चाहिँ ब्रिटिसहरूले अङ्ग्रेजहरूले चाहिँ मङ्पुमा सिन्कुना भन्ने एउटा उद्भिद बिरुवा औषधीय बिरुवाको चाहिँ त्यहाँनिर चाहिँ एउटा बगान खोलेर चाहिँ त्यहाँनिर फ्याक्ट्री इस्टाब्लिस गरेर चाहिँ एउटा सिन्कुना उद्योग, तपाईँको दार्जिलिङ हिल्सको नै सेकेन्ड लार्जेस्ट उद्योग भन्नु सकिन्छ त्यो चाहिँ, त्यहाँ चाहिँ त्यो ठाउँबाट चाहिँ म चाहिँ रिलेटेड छु भनौँ होइन। त्यसपछि सायद कवि गुरुदेवकै ब्लेजिङ होला, आशीर्वाद होला, मङ्पुलाई चाहिँ साहित्यिक हिसाबले पनि एउटा कुम्भ जस्तो नै मानिन्छ। अहिले मात्रै त्यहाँनिर 3 जस्तो राष्ट्रिय पुरस्कार अकादमी पुरस्कारले सम्मानित स्रष्टाहरू हुनुहुन्छ, युवा पुरस्कार 1 युवा पुरस्कार पनि पाउनु भइसकेको छ त्यहाँबाट है, र अहिले त्यही अन्तर्गत सिन्कुना चाहिँ एउटा स्टेट गभर्मेन्टको यो सरकारी उद्योग हो र त्यसैको एउटा हिस्सा चाहिँ फ्लोरिकल्चर मार्फत चाहिँ अर्किड खेती, सुनाखरी खेती, जो चाहिँ पहाडी भेकमा हुने अर्किड प्रजातिको, अर्किडको पनि थुप्रै प्रजातिहरू हुन्छ, जस्तै गर्मीमा हुने अर्किड है भेन्डा क्याटलिया फलानप्सिस थुप्रै प्रजाति हुन्छ जो गर्मीमा हुन्छ, र त्यो हिल्समा हुने पहाडी इलाकामा हुने चाहिँ सिम्बोडियम प्रजातिको अर्किड चाहिँ अहिले हामी त्यहाँनिर त्यसको खेती गरिरहेका छौँ र त्यस चाहिँ खेती गरिन्छ र त्यो चाहिँ एउटा टुरिस्ट स्पोट जस्तो पनि छ, दार्जिलिङमा जति पनि टुरिस्टहरू आउँछ अर्किड हेर्नको लागि चाहिँ त्यो अर्किड सेन्टरमा जहाँ चाहिँ सिम्बोडियम अर्किड पार्क भनेर हामीले राखेका छौँ त्यसमा आएर चाहिँ त्यो अर्किडको फुलेको सिजनमा, यो चाहिँ तपाईँको अक्टोबरदेखिको मार्च अप्रेलसम्म चाहिँ यसको ड्युरेसन हुन्छ, फ्लावरिङ टाइम हुन्छ र त्यति जनसब टुरिस्टहरू आएर चाहिँ त्यो फुलहरू हेर्ने गर्छ।
कस्तो मजा गरी बताइदिनु भयो, मङ्पु नै देखे जस्तरी आँखा अगाडि दृश्य आएको जस्तो भयो। त्यहाँ कविहरू कति हुनुहुन्छ?
हजुर, अब त्यहाँ दार्जिलिङमा त अब त्यो एउटा हल्ला जस्तो छ कि त्यहाँ चाहिँ हरेक घरमा नै कविहरू छन् भन्छ मङ्पुमा है, थुप्रै मैले भनेको राष्ट्रिय पुरस्कार प्रापकहरू मात्रै अहिले अब युवालाई लगाएर 4-5 जस्तो होला राष्ट्रिय पुरस्कार
हजुर
त्यस कमीले
त्यो बाहेक अरु त जान
अरु पनि हजुर अरु
साहित्य कार्यक्रमहरु कतिको गर्नुहुन्छ तपाईहरु
हजुर त्यहाँ कार्यक्रमहरु भइबस्छ त्यहाँ अनि संस्थाहरु संघ संस्थाहरु पनि छन् साहित्यिक संघ संस्थाहरु पनि छन् राम्रो छ साहित्यमा त हैन कला क्षेत्रलाई पनि मंगपुलाई चाहिँ उर्वर भूमि भनेर भनिन्छ जस्तै गीत संगीतमा पनि त्यहाँका गायक संगीतकार हैन शब्दकारहरु त्यहाँबाट छ प्रचुर मात्रामा चित्रकारहरु पनि त्यहाँ त्यो क्षेत्रबाट धेरै मात्रामा छ
हुन्छ अर्को एउटा कविता सुनाउनुस् हुन्छ
यो चाहिँ एउटा हामीले अहिले एउटा फाइनल गरेको छैनौ मेरो कविताको किताबको नाम चाहिँ देवदण्ड भनेर चाहिँ हामीले उहाँहरूले चाहिँ अब त्यो एउटा मानिलिएको छौं
तर
देवदण्ड भनेर देवदण्ड
ए देवदण्ड
देवदण्ड हुन्छ त्यही अन्तर्गत कविता एउटा यहाँ म पठन गरिरहेको छु देवदण्ड म 21 औं शताब्दीको अभागी चित्रकार हुँ म 21 औं शताब्दीको अभागी चित्रकार हुँ तिम्रो रहस्यमय मुस्कानको जिउँदो चित्र कोरी राखेर एकाएक हराएको हुँ हराएको के भनु गाउँ निकाला भएको हुँ म 21 औं शताब्दीको त्यो अभागी भेन्सी आफ्नै कलाको प्रशंसा सुन्न नपाए अर्थात तिम्रो तिलस्मी सुन्दरताका चर्चहरू बुटुल्न नपाए कुनै स्वर्ण मेडलले सम्मानित हुनको साटो अपराधीको फट्टा गलामा बाँधेर निस्केको हुँ लपकुशले झै अपराध बिनाको वनवास स्वीकारेको हुँ अहिले म तिम्रो खोज खबरको सिमानादेखि टाढा तिम्रै व्यवस्थाको घाइते एकान्तवासको घनघोर जंगलमा हराएको छु यो समाजलाई तिम्रो प्रसिद्धिको डाहा होइन डर थियो प्रिय तिम्रो ओठमा रहस्यमय मुस्कानको साटो मैले एन्जुलिना जोलीको कामुकताको पर दलिदिएको थिइनँ तिम्रो जादुमय दुई आँखाका तलाउमा सन्नी लियोनको मदकताको रस घोलिदिएको थिइनँ मेरो अपराध भनेको तिम्रो चरित्रहीनतालाई चरित्र दिनु थियो तिम्रो कुरूपतालाई सौन्दर्य दिनु थियो अर्थात् समाजले पोतिदिएको कलङ्कको कालो रङमा रङ्गीनता थप्ने दुस्साहस मेरो थियो म 21 औं शताब्दीको त्यो अभागी भेन्सी आफ्नै कलाको कारण बदनाम छु धन्यवाद
हामी कवि पुष्कर सिंगरसँग छौं दार्जीलिङ मङ्पू उहाँको घर उहाँका दुई पुस्तकहरू प्रकाशित छन् कविता संग्रह सहयात्री र रुबाई संग्रह फूलको थप्पड़ मानविकी विषयमा उहाँले अध्ययन गर्नुभएको दार्जीलिङको मङ्पूमै सरकारी जागिर गर्नुहुन्छ अर्किड स्पेशलिस्टका रूपमा कार्यरत हुनुहुन्छ हामीले उहाँका कुराकानी सुन्दै उहाँका कविताहरू आजको एकल कविता वाचनमा सुनिरहेका छौं यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो online.com पनि यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ र फुर्सदका बेला डाउनलोड पनि गर्न सक्नुहुन्छ आजको एकल कविता वाचनमा दार्जीलिङ मङ्पू गराउनुभएका कवि पुष्कर सिंगर हामीसँग हुनुहुन्छ मन भाषा र भेषले नेपाली हुनुहुन्छ भने नागरिकताले भारतीय हुनुहुन्छ फूलको थप्पड रुबाई संग्रह सहयात्री कविता संग्रह उहाँको प्रकाशित कृतिहरू हुनु भने छिट्टै एउटा कविता संग्रह पनि निस्कँदैछ र सरकारी जागिर गर्नुहुन्छ सुनाखरी विशेषज्ञका रूपमा मैले यो पटक फेरि एकचोटि जोडेँ किनभने यो फूलकै विषयमा अध्ययन गरेका कविहरू हामीले कमै भेटेका छौँ तपाईँलाई फेरि स्वागत छ पुष्करजी
धन्यवाद
पुष्कर सिंगर सिंगर भनेको तामाङ थर हामीले अघि पनि कुरा गरेको थियौँ अहिले फेरि जोडेँ मैले फुलमै काम गरिरहँदा त फुलले फेरि कविता पनि एकदम सुन्दर खालका फुलकै मात्र प्रकृतिकै मात्र कुरा गर्ने खालका कविताहरू फुर्ने भन्ने त हुँदैन
हुँदैन
कस्तो कस्तो मनोवेगले काम गर्छ
अब त्यो थुप्रै त्यो मान्छे हो मान्छेमा त्यो थुप्रै भावहरू त उत्पन्न भइहाल्छ होइन तर अब फुलसँग काम गर्नु चाहिँ एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्छ होइन फुल जस्तो कोमल चिजसँग होइन प्राकृतिकको सबैभन्दा सुन्दर चिज नै सायद फुल होला जस्तो लाग्छ मलाई होइन सृष्टिको नै सुन्दर चिजहरूमा जब पूर्ण रूपमा फक्रेर फुल्छ है त्यसले धेरै कुराहरू हामीलाई दिइरहेको जस्तो लाग्छ होइन विशेष हामी मानौँलाई त्यस्तो लाग्छ मलाई र त्यो जुन आफूले स्याहारेर फुल जब फुलिदिन्छ त्यो फुलि फुल्दाखेरिको त्यो आनन्द नै त्यो अर्कै आनन्द हुन्छ
अब अलिकति तपाईँको काठमाडौँ भ्रमणको कुरा जोडौँ है तपाईँ अलि नयाँ किताबको लागि छलफल गर्न आउनुभएको छ दुई तिन दिन मात्रै काठमाडौँमा भयो भोलि नै फर्किँदै हुनुहुन्छ होइन यो बिचमा कस्तो देख्नुभयो यताको साहित्यिक माहौल कहाँ कहाँ घुल्नुभयो के थाहा पाउनुभयो के कति मान्छे जोडिए अलिकति तपाईँले बुझेको मात्रै जस्तो बुझ्नुभयो त्यस्तै भन्नुहोस् न
मेरो काठमाडौँ पहिलोपटक होइन हजुर म धेरै
सँगै आउनुभएको साथी पनि हुनुहुन्छ सञ्जीव छेत्रीजी उहाँ पनि सिटोङ दार्जिलिङका हुनुहुन्छ गजलकार कथाकार अघि हामीले परिचय गर्दा उहाँले चाहिँ पहिलोचोटि भन्नुभएको रहेछ म झुकिएँ
हजुर
कतिमा पटक भयो
मेरो थुप्रै पटक भयो मेरो कस्तो भनेदेखि तपाईँलाई त्यो अनुभव अलिकति म यहाँ साझा गर्नु चाहे मेरो हाम्रा उज्यालो रेडियो सुनिरहनुभएका श्रोताहरूमा मेरो पहिलो आगमन भनेको 1999 साल हो 1999 म त्यति बेला 16 वर्षको थिएँ र त्यसलाई त्यसै घुम्नुभन्दा चाहिँ मेरा एक दाजु हुनुहुन्छ यहाँनिर नौबिसे धार्केमा उहाँले एउटा स्कुल खोलेर बस्नु भएको छ र त्यसै बस्नुभन्दा चाहिँ मलाई स्कुलमा आउनु भनेर मैले माध्यमिक दिइसकेपछि अन्त मलाई पनि अब यसो घुम्ने पनि र अब के गर्ने पनि भयो मलाई निरन्तर अध्ययनलाई निरन्तर नदिएर ब्रेकअप गर्ने मलाई इच्छा पनि भएपछि चाहिँ म धार्के आएँ र मेरो पहिलो 1999 सालमा त्यहाँ बसेँ त्यसपछि काठमाडौँ मेरो लागि त्यस्तो नयाँ भएन आउँदै गएँ लगभग 3.5 वर्ष जस्तो बस्यो त्यसपछि माओवादीको आन्दोलन सुरु भइसकेको थियो त्यो कुराहरूले गर्दा चाहिँ फेरि हामी ब्याक टु दार्जिलिङ फेरि दार्जिलिङतिर फर्किनु पऱ्यो र त्यसपछि आएर 2004 फेरि मैले उच्चतर माध्यमिक सकेँ होइन त्यसपछि फेरि मेरै गुरुबाको आदेश भनौँ होइन उहाँको एउटा सजेसन अनुसार चाहिँ म सङ्गीत अभिनय क्षेत्रमा पनि अलिकति भएकोले गर्दा त्यो कलालाई देख्नु भइसकेपछि त्यति बेलासम्म मैले कविता लेख्थिनँ है कमै लेख्थेँ तर त्यस्तो थिएन मेरो निरन्तरता थिएन त्यति बेला सङ्गीतमा अलिकति थियो र त्यसपछि मलाई चाहिँ उहाँले चाहिँ हामीलाई सङ्गम स्टुडियो कमल पोखरीमा जानु त्यहाँ हाम्रो मान्छे छ यस्तो यस्तो छ र उहाँलाई भेटेर चाहिँ तिमी सङ्गीतप्रति नै केही गर भनेर भन्नुभयो त्यसपछि आएर चाहिँ कमल पोखरी पहिलोचोटि आएर चाहिँ लाजिमपाटमा स्वर सामग्री स्वर्गीय अरुण लामाको घरमा बस्यो दुई दिन बस्यो उहाँको छोरा सुपुत्र हुनुहुन्छ उहाँकै घरमा बस्यो दुई दिन त्यसपछि म सङ्गम स्टुडियो गएर चाहिँ अनि त्यहाँनिर झन्झन् तपाईँको 15 महिना जस्तो म सङ्गम स्टुडियोमा बसेँ त्यति बेला मैले यहाँको थुप्रै सङ्गीतकारहरू रेकर्डिस्टहरूदेखि ल्याएर सङ्गीत सम्बन्धित व्यक्तित्वहरूसित होइन त्यहाँनिर अब काम गर्ने मौका पाएँ र त्यति बेला चाहिँ म आउँदा चाहिँ त्यति बेला चाहिँ यहाँको माओवादी एजिटेसन चाहिँ एकदम चरम अवस्थामा थियो त्यही भएर यहाँनिर सर्भाइभ हुनु अलिक साह्रो पनि भयो है त्यसपछि परिवारहरू पनि काकाडभित्र आएर फोन गर्न थाले फर्की अब स्थिति ठिक छैन होइन पछि राम्रो भयो भने पछि तैँले गर्नु सक्छस् भनेर भनिसकेपछि चाहिँ त्यसपछि म फर्केर गएको अनि त्यति बेला चाहिँ मैले एउटा सङ्कल्प जस्तै गरेको थिएँ कि यो म अब जिन्दगीमा चाहिँ काठमाडौँ आउँदिनँ भनेर जस्तो खाले एउटा सङ्कल्प जस्तो पनि मैले गरेको जब म बस पार्कमा पुगेँ मलाई एकदमै मन एकदमै खिन्न भयो जुन मैले प्लेटफर्म पाइरहेको थिएँ त्यो प्लेटफर्म मेरो लागि ठुलो कुरो थियो जहाँबाट मैले धेरै कुरो त्यति बेला त्यो समयमा धेरै सम्भावनाहरू थियो कि म त्यति बेला सर्भाइभ हुनु यहाँनिर म सङ्गीतमाथि पनि केही काम गर्नु सक्ने मेरो त्यो थियो जस्तो लाग्छ मलाई त्यो कन्फिडेन्ट मसँग थियो र त्यो कुरालाई मैले त्यो चुकेँ त्यो मौकाबाट म चुकेँ भनेर चाहिँ एउटा म एकदमै म बस पार्कबाट म सायद रुँदै नै गएँ जस्तो लाग्छ मलाई अहिले सम्झाउँदाखेरि पनि र मैले त्यसलाई नै सङ्कल्प यसो गरेँ कि अब म फर्किँदिनँ काठमाडौँ आउँदिनँ यो मेरो यो डरलाग्दो फेलियर हो मेरो लाइफको भनेर चाहिँ त्यहाँदेखिको फर्केर गएँ त्यसपछि गएर पनि अरू के गरियो त्यसपछि फेरि धरन आएँ नेपाल आउने क्रम चाहिँ तर बनि नै रह्यो
हजुर
रह्यो रह्यो धरनमा आएर पनि मैले झन् दुई वर्ष जस्तो टिचिङ पेसामा नै काम गरेपछि चाहिँ त्यहाँदेखि पछि गएर यो दार्जिलिङ फर्किसकेपछि यो गभर्मेन्ट जबमा काम पाएपछि अहिले चाहिँ म उता छु तर म दमकसम्म पूर्वतिर त आइरहन्छु
होइन कति ग्यापमा आउनुभयो
झन्झन् म 14-15 वर्ष बादमा चाहिँ अब
फरक देख्नुभयो
थुप्रै फरक देखेँ त्यही अलिकति म त नोस्टाल्जिक पनि भयो आउँदाखेरि तल काम गरेको ठाउँदेखि धार्के पसेदेखि नै त्यहाँको थुप्रै कुराहरू देख्दै गयो नागढुङ्गा आइसकेपछि त्यहाँभित्र पसेपछि दुःख पनि लाग्यो कि कतिवटा त्यो हाम्रो यहाँनिर जुन चाहिँ पुरानो स्ट्रक्चरको जुन चाहिँ घरहरू थियो होइन यहाँको नेवारी जुन चाहिँ पहिलाको कष्टकला भनौँ न काठका घरहरू थियो जुन चाहिँ त्यति बेला एकदम राम्रो देख्थेँ त्योहरू सबै भत्काएर फेरि अहिले यो कङ्क्रिटको घरहरू बनाउँ त्यो कुराहरू देखिँदा अलिकति मलाई खिन्न पनि लाग्यो तर सबै कुरो व्यवस्थित है चौडादार बाटोहरू पहिला त्यस्तो थिएन जाम लाग्ने सबै व्यवस्थित तर काठमाडौँको संस्थाहरूसँग पनि यसरी फेस टु फेस भेट नभए पनि तर सामाजिक सञ्जाल मार्फत चाहिँ अब भेटिरहेको उहाँको कृतिहरू पढिरहेको होइन र किताबहरू पनि यहाँबाट अहिले त अब पर्याप्त मात्रामा भारतमा पनि हामी पाउन सक्छौँ दार्जिलिङमा पनि यहाँको किताबहरू आज यहाँ प्रकाशित भएको किताबहरू भोलि नै हामी त्यहाँ पनि पढ्न पाइरहेको छौँ होइन त्यसले गर्दा पनि यहाँको जुन माहौल छ हामीलाई लोभ लाग्छ कुन कुरो लोभ लाग्छ भनेको यहाँको जुन चाहिँ बजार छ साहित्यिक बजार छ होइन त्यो चाहिँ हामीतिर छैन हामी एउटा देशको एउटा राज्यको पनि एउटा जिल्लामा सीमित छौँ तर यो भनेको एउटा देश हो होइन यहाँ चाहिँ एउटा बजार व्यवस्थाको ठुलो सम्भावना छ त्यो सम्भावना हामीसित छैन एउटा जिल्लामा बसेर हामी काम गरिरहेको छौँ है
बडा राम्रो गरी बुझाइदिनु भयो छर्लङ्गै झन् बढी दृश्य आयो अब मैले कविताको क्रमलाई नै रोकिसकेँ गफले गर्दा लो एउटा कविता सुनाउनुहोस् त पुष्करजी
कविता अब हामी के अन्तिम अन्तिमतिर त छैन होला कि
अझै हामीसँग 10-12 मिनट बाँकी छ
र मैले एउटा यो कविता दार्जिलिङ र यो काठमाडौँलाई नै अलिकति उयो गरेर लेखेको यो ठेकानमा नपुगे चिठी भनेर एउटा कविता छ त्यही म यहाँ तपाईँ समक्ष राख्न चाहन्छु ठेकानमा नपुगेका चिठी प्रिय लिजा हिउँदोको छोटो दिन फारो गर्दा गर्दै बितेपछि सिन्चेलको ठिही चोरेर भाग्ने साँझको बतासले तिम्रा नगरकोटका यादहरू उपकै राखेर जान्छ जो अब मेटुनेको सङ्घर्ममा छ अब मैले क्यापिटलको घडीमा तिम्रो घण्टाघरको समय हेर्नु छैन रत्न पार्कका तिर्काहरूलाई चौरस्ताले मेट्नु छैन न त उक्लेर महाकाल डाँडामा स्वयम्भूका भाकलहरू चढाउनु छ वा टिस्टाको तिरैतिर यात्रा गर्दा हुँदी न त त्रिशुलीको यादमा बगिदिनु छ मेरो घरमाथिको डाँडामा उक्लने जुनले बोकी ल्याओस् तिम्रा यादहरूको साटो चोइटिएको मेरै तकदिरका एक एक टुक्राहरू वा मेरै हिस्साका सपना हाम्रा साँझ रङहरूको छिटा समेत नपरेका निक्लम प्रेम प्रेमकै खातिर हुनुपर्ने हो घृणाको विरुद्धमा फुल्नुपर्ने हो कुनै सुरतमा सल्किनु नभएर जिन्दगानी बेटुङ्गो यात्राहरूलाई दिशाबोध हुनुपर्ने हो र मान्छे प्रेममा मान्छेकै रूपमा दरिनुपर्ने हो बजारे सस्तो प्रदर्शनमा कतिन्जेल सास फेर्न सक्छ र प्रेमले बाँचे कुचेका तिम्रा यादहरूलाई अब मनको हिरासतबाट रिहा गरिदिनु छ र आकाशै आफू पनि फुक्का हुनुछ लिजा नसोधिएका लाखौं प्रश्नहरू छन् अब गुम्सिएर छाती पाछिनलाई छन् तिम्रा आँखाहरूले नसोएका घाउहरू भित्र कतै सेप्टिक पल्टेर सधैँ दुख्नलाई छन् कति अचानक पर्यो होला तिम्रो मुटु जमनाका बेफुजुल कुराहरूले शङ्का अविश्वास बैमान दुनियाँमा सपनाहरूलाई जिउँदो राख्न नसक्नु हाम्रो सामर्थ्यहीनता हुँदै होइन बस हिँड्दै नहिँडेको अन्जन यात्रालाई पाइला दिनु छ र बुद्धको अर्धमुन्द्रित आँखामा खोज्नु छ गृहस्थी खोताल्नु नहोस् अब यसरी यो बतास म भित्रका हजार यादहरू पुरानो खण्डहर जस्तै भइहालेको छैन नि जिन्दगी जो व्यवस्था छाडिदिउँ भत्किनलाई धन्यवाद
बडा मिठो मिठो कविता सुनाउनु भयो पुष्कर सिङ्गरजीले कवि पुष्कर सिङ्गरसँग छौँ हामी आज मङ्पू दार्जिलिङ उहाँको घर र कविता सुन्दै कुराकानी गरिरहेका छौँ अब दुईवटा कवितासम्म वाचन गर्ने समय छ पुष्करजी त्यही अनुसारको तयारी गर्नुहोला त्यो गीत सङ्गीत सिकेको बेलालाई जोड्न मन लाग्यो मलाई अहिले ठ्याम्मै छोडिदिनु भयो कि कहिले कहीँ यसो गुनगुनाउनु
तपाईँले बडो राम्रो प्रश्न सोध्नुभयो त्यसपछि मैले यहाँबाट गइसकेपछि मैले त्यस कसम जस्तो नै खाएँ अब म यो कहिले पनि गीत भन्ने गाउँदिन पनि यो छुन्न पनि गिटार सिटार पनि छुन्न यो लेख्ने सम्बन्धित लेख्ने गीत चाहिँ लेख्ने काम पनि गर्दिन भनेर चाहिँ एउटा प्रण जस्तो नै गरियो तर नसक्दो रहेछ हामी एउटा त्यो कलाकारको मन भएको मान्छेले कलादेखि टाढा बसेर बाँच्न नसकिँदो रहेछ त्यो कुराहरूदेखि हामी लेख्नु सुन्नु सङ्गीत सुन्नु सङ्गीत गर्नु है र पछिबाट गरियो अहिले पनि लेख्दैछु र भर्खरै मात्र एउटा सानो हामी छोटो चलचित्र पनि उताबाट हामी निर्माण गरिरहेका छौँ दार्जिलिङबाट त्यस्तो मुभी लाइनपट्टि पनि म अलिकति अहिले गरिरहेको छौँ फिल्म लाइनपट्टि पनि र त्यही सर्ट मुभीको एउटा गीतको पनि यहाँनिर हाम्रो भाइ गायक भाइ प्रणय राईलाई ल्याएर चाहिँ एउटा यतैकै रेकर्डिङ गर्ने भने किनकि दार्जिलिङमा त्यो खालको तक्निकी छैन जो अभाव छ जो यहाँनिर छ होइन जुन चाहिँ साउन्डहरू हामी सुन्न सक्छौँ अनि त्यसको लागि चाहिँ हामी यहाँनिर त्यही गीतकै सन्दर्भमा पनि आएको हौँ सेकेन्डली कुरो
त्यो काम पनि
अन्त त्यही मेरै गीत रहेको शब्द मेरो रहेको छ र अहिले उतातिर गीतहरू पनि लेखिन्छु म लेख्दैछु र गाउनु चाहिँ गएको छैन पहिला चाहिँ गाउने पनि गर्थेँ पहिला होइन तर त्यो गाउनु चाहिँ छोड्यो
एक्लै कहिले काहीँ सुनाखरीको बगैँचाको बिचमा बसेर गुनगुनाउनुहुन्छ
हजुर त्यो त हजुर त्यो त गरिन्छ
कुन गीत आउँछ बढी
गीत त थुप्रै नै छ है थुप्रै नै गाइन्छ यताका थुप्रै सिङ्गरहरू छ होइन अब हामी नारायण स्वर्गीय सम्राट नारायण गोपालदेखि लिएर होइन यताका राम्रा राम्रा गायकहरू रामकृष्ण दाईहरूदेखि लिए यम बरालहरूदेखि ल्याएर अहिलेका नयाँ हाँसका गायकहरू जो आइरहेका छन् सबैले सुनिन्छ पनि उहाँको गीतहरू गाइन्छ पनि ज्यादातर उताका पनि हाम्रा गायकहरू हुनुहुन्छ सुरेश कुमार छेत्री दाजुहरू होइन उहाँहरूको गीतहरू पनि गाइन्छ र भेला भएको बेलामा गेट टुगेदर भएकोमा साथीहरूसँग यसो गिटार बजाएर त्यो बाहा चाहिँ त्यति बेला पोखिन्छ क्या त्यो गर्न नसकेको कुराहरू चाहिँ
एउटा कविता वाचन गराउँछु अनि गीत पनि गाउन लगाउँछु
हवस् हुन्छ र यो एउटा जीवनचक्र भन्ने शीर्षकमा छ र एउटा अलिक कविता चाहिँ अब हामी लोकडिङ्गमाथि पनि होइन लेख्ने काम भइरहेको छ यो चाहिँ हाम्रै तामाङ मिथकमाथि पनि लेखौँ भनेर चाहिँ त्यही सन्दर्भमा एउटा लेख्ने कोसिस गरेको छु र जीवनचक्र शीर्षक छ
हजुर
आदिन पेङदोर्जे मेमेको सेलोकोलाई समातेर जीवनको गीत जब पारङको डम्फुमा बज्छ तब उज्यालो सम्भावना फुल्छ माइचङको अनुहारमा अनि आँखाभरि नाच्छन् सपनाहरू जसरी नाच्छन् लेकचरी झै फिरि डम्फु नचाउँदै झिल्के डम्फुरेहरू उसले आप्पाबाट सुनेको मृत सपनाको मलामी अघि लगाएर अन्तिम पटक दोलखा भीमसेनलाई सेतो बोकाको भोग चढाए उसको जिजु आँखे छिरेको थियो रे मुगलन बाटो बनाउँदा ढङ तानेको कथा दिउँसै बाघ भालु काल बनेर डुल्ने अटप्पै जङ्गलबीच चोइली र आरा काटेको सङ्घर्षको पीडा चियाबारी सिन्कुनाबारी बसाउँदाको कथा किन तेरो डम्फुको तालसित मिल्दै मिल्दैन पारङ तेरो रौसे सेलोमा किन खुसी मात्र उफ्री बस्छ कम्बर मर्कै मर्कै किन रमाइलो नाची बस्छ पश्चिम भेडाबारी तिमलको फापारबारीलाई फन्को मारेर आएको बतासले जिजु आँखेको छातीमा हुरी चलाएर जान्थ्यो होला गोठालो जाँदा गुरासे पाखामा जिजु मामसँग साटेको पिरती लोछ्यारमा छ्याङ खाएर साथीभाइसँग सँगको रमाइलो ठट्टाको सम्झनाहरूले आँखालाई सिमसार बनाएर जान्थ्यो होला ख्यापासुङमा अझै पनि आप्पाले रातो भालेको भोग चढाएर महागुरुचनलाई बेङ्गलोर छिरेको थेबार सिङ्गापुर हिँडेकी माइपारङको रखेको लागि किन बलबिन्ती चढाइबस्छ पारङ किन अझै पनि तेरो नियतिसित घुमाउरे खेलिबस्छ यो ईश्वर धन्यवाद
कति मिठो कस्तो मजासँग लेख्नुभएको साह्रै मिठो छ मलाई छोड्न मन छैन तर समयले बिदा गर्दै गर्दै गएछ एउटा गीत त सुन्नै पर्छ सधैँ कवि कवि भनियो गायक पनि हुन् त्यत्रो सिक्नु भएछ तपाईँ होइन जीवनमा विविध चिजहरूले गर्दा अगाडि बढेर गायकै बन्न सक्नु भएन तर तपाईँको प्रतिभा थाहा पाउनु जरुरी छ सुन्न जरुरी छ
अहिले त अब त्यस्तो स्वर पनि छैन होइन त्यो जुन चाहिँ रियाज टुट्यो जब यहाँबाट गएपछि मैले त्यो कुराहरू धेरै वर्षसम्म पनि त्यो कुराहरूदेखि टाढा रह्यो त्यहाँदेखिको लेख्नै पठिन लाग्यो त्यसपछि चाहिँ सहयात्री कविता सङ्ग्रह निस्क्यो त्यसपछि रुवाई सङ्ग्रह निस्क्यो है अन्त लेख्नुपट्टि र अरू सृजनात्मक कामहरूपट्टि लाग्यो र गाउनु चाहिँ एकदम छोड्यो र त्यस्तो त छैन र पनि तपाईँले भनिहाल्नु चार लाइन चाहिँ मेरै एल्बम आजभन्दा झन् तपाईँको तिन वर्ष अगाडि चाहिँ वरिष्ठ गायक सुरेश कुमार दाईकै स्वर रहेको उहाँकै सङ्गीत रहेको जीवन एल्बम जसमा चाहिँ एउटा शब्द संगीत हाम्रो सन्दीप छेत्रीज्यूको पनि छ त्यो एल्बममा चारवटा चाहिँ मेरो शब्द र एउटा यो कवि सन्दीप छेत्रीको र अर्को चाहिँ हाम्रै शरण मुस्कान कवि नै हुनुहुन्छ उहाँ पनि एकाडेमी विनरै हुनुहुन्छ दुईजनाको शब्द रहे छवटा गीतको थियो त्यसकै एउटा पहिलो जीवन गीत पहिलो गीत छ टाइटल सङ भनौँ त्यसकै चार लाइन चाहिँ म तपाईँलाई यहाँ राख्नु लागिरहेछु जीवन हँस्दै म फुल नभन दुख्दै म सुल नभन जीवन हँस्दै म फुल नभन दुख्दै म सुल नभन पहिरो नधस्केको कसको छैन र पहिरो नधस्केको कसको छैन र जीवन भत्किँदैमा भुल नभन जीवन भत्किँदैमा भुल नभन जीवन
कति मिठो यति मिठो गाउनु हुँदो रहेछ तपाईँ कस्तो नेपालको द्वन्द्वले तपाईँलाई समेत असर गर्यो है त्यति बेला नरोकिनु परेको भए अहिले स्थापित गायक बन्नुहुन्थ्यो कि बा
हजुर त्यो एउटा सपना चाहिँ ल्याएर आएको थियो है
अब अन्त्यतिर छौँ हामी तपाईँलाई कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्ने फेसबुकमा भेटिन्छ
हजुर हजुर
के भनेर खोज्नुपर्छ
हजुर मलाई पुष्कर सिङ्गर तपाईँले टाइप गरेर सर्च गर्नुभयो
नेपालीमा कि अङ्ग्रेजीमा
अङ्ग्रेजीमा PUSKER SINGER
त्यसरी पुष्कर सिङ्गर
हजुर
खोज्नुभयो सबै एउटा कविता वाचन गरौँ अनि त्यसपछि बिदा मागौँ
हवस् हुन्छ यो चाहिँ हाम्रो मिथमाथि नै छ है यो यसलाई चाहिँ परभौतिक शक्ति जो छ हामीसित है अदृश्य जो शक्ति देखिँदैन हामी झ्याक्रीहरूमा छ त्यही सम्बन्धित लेखेको कविता छ सुन क्यामेरा फुल र गुरु पूर्णिमा सुन क्यामेरा फुल भने चाहिँ तपाईँको यो चाहिँ लेकतिर फुल्ने फुल हो यो सुन जस्तै कलरको हुन्छ र त्यस चाहिँ कस्तो छ भने यसको मिथक चाहिँ त्यो जबसम्म गुरु पूर्णिमाको दिन चाहिँ झ्याक्रीहरूले त्यो फुल ल्याएर चाहिँ उनीहरूको थानमा राख्दैन तबसम्म चाहिँ जङ्गलको देवताहरू चाहिँ त्यहाँ आउँदैन थानमा आउँदैन भन्ने एउटा मिथक जस्तो पनि छ होइन मिथ जस्तो त्यही सन्दर्भमा चाहिँ यो लेखेको सुन क्यामेरा फुल र गुरु पूर्णिमा असारको सापटी आँसुमा सावनले रुन नपाई झर्छन् देवलोकका देवी देवताहरू मृत्युलोक अनि छिर्छन् गुप्तावास एउटै धाराको पानी सासु बुहारीले छुन अफाप भएपछि हिँड्छिन् माइत घरकी नवदुलाई उँभो निकै उँभो लेकको चिसिने जङ्गलतिर साउन नुहाएर फुल्छन् पहेँलो पुर सुन क्यामेरा फुल यसैले छरेको सुगन्धको अत्तर जिउँभरि दलेर बास्नदार उभिन्छन् जङ्गलका रुखहरू जङ्गलले फेरेको प्रत्येक सासमा त्यही सुगन्ध छ यसकै बुई चढेर डुल्छ जङ्गल जङ्गल उँभोको जङ्गली देउता गुरु पूर्णेको शुभ तिथिसँगै भित्रिन्छ गाउँ सुन जस्तो पहेँलो सुन क्यामेरा फुल अनि सजिन्छन् झ्याक्रीहरूले थापेको थान थापनामाथि फुर्का फुर्का खुर्केको घुङ्रिङका फुलहरूसित ढ्याङ्ग्रोको मुराले देखाएर त्यही फुलहरूलाई सात बहिनी बनेशखण्डीलाई जब पुकार्छन् झ्याक्रीहरू आत्मालाई हावाको अदृश्य शरीरभित्र हुलेर ढ्याङ्ग्रो झ्याम्टाको एकनासे रिदममा तय गर्छन् परलौकिक शक्तिले उमौलीको जादुमय यात्रा जङ्गल जङ्गल डाँडा काँडा खेल्दै चल्दै उभै उभै जान्छ सुन पोखरी दुध पोखरीमा नुहाउँदै भैरुङपाती सुनपातीको बास्नामा लट्ठिएर कैलाश पुग्छ जब फर्केर आउँछ गाउँघरको जोखाना फुटाउँछ गाउँलेहरूको मनमा भने तर शङ्का र त्रास दुवै फुट्छ धन्यवाद
बडा मिठो हस् हाम्रो कार्यक्रममा आउनुभयो पुष्करजी तपाईँलाई धेरै धेरै धन्यवाद
यहाँले पनि मलाई जुन यो अवसर दिनुभयो उज्यालो रेडियोले है र त्यसको निम्ति तपाईँहरू सम्पूर्ण परिवारलाई रेडियो परिवारलाई मेरो आन्तरिक हितबाट धन्यवाद दिन चाहन्छु
दार्जिलिङ मङ्पू घर भई अहिले सुनाखरी विशेषज्ञका रूपमा त्यहाँ कार्यरत कवि साहित्यकार पुष्कर सिङ्गरसँगको यो बसाई यति नै उहाँको फुलको थप्पड रुबाई सङ्ग्रह कविता संग्रह सहयात्री प्रकाशित छ र अर्को कविता संग्रह छिट्टै प्रकाशन हुँदैछ। उहाँसँगको यो एकल कविता वाचनसँगै प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी आजको लागि विदा हुन्छौ। नमस्कार, शुभरात्री।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।